باقي هم دیکھیں گے آیت نمبر 7 سے. كيف يكون للمشركين عهد عند الله وعند رسوله, کیوں کر ہو سکتا ہے مشرکوں کے ساتھ کوئی عہد اللہ اور اس کے رسول کے نزدیک. الا الذين عاهدتم عند المسجد الحرام, سوائے ان لوگوں کے جن سے تم نے معاہدہ کیا ہے مسجد حرام کے پاس. کرو کیا, فما استقاموا لكم, بس جب تک کہ وہ قائم رہیں تمہارے لیے, یعنی اپنے معاہدے پر وہ قائم رہیں جو بات انہوں نے کی ہے وہ اس کو نبھائیں, تو فاستقیموا لہم, تو تم بھی ان کے لیے قائم رہو یعنی اس معاہدے کو پورا کرو. کیوں ہے یہ حکم ہے؟ اس لیے کہ ان اللہ یحب المتقین, بے شک اللہ تعالیٰ پسند رکھتا ہے متقیوں کو. یہاں سے تقریباً 2 رکوع آگے تک, رکوع نمبر 2 اور 3 جو ہے یہ صلح حدیبیہ اور فتح مکہ کے درمیانی عرصے میں نازل ہوا. پچھلی آیتوں میں ہم دیکھ چکے کہ سن 9 ہجری میں کتنے خوبصورت طریقے سے کئی سالوں کے صبر کے بعد پھر اللہ تعالیٰ نے حج کے موقع پر بیت اللہ اور حرم کی حدود میں کفار کے داخلے پہ پابندی لگا دی, اور ساتھ ہی ساتھ مہلت دی ان کے معاہدے جو پیچھے ہو چکے تھے, ان معاہدوں کو قائم رکھنے کی اور ان کی مدت کو پورا کرنے کا حکم دیا. اس روح سے بعض لوگوں کی مدت جو تھی وہ 10-10 مہینے تک بڑھ گئی, اور کچھ کے لیے تو صرف 4 ماہ تھے, اور کچھ کے لیے بعض کہتے ہیں کہ نہیں, حرمت کے 4 ماہ لیے جائیں تو صرف 50 دن کی مہلت ملی. اب یہ ساری چیزیں تو پیچھے سے ہم دیکھ ہی چکے, لیکن اب یہاں حکمت بتائی جا رہی ہے. آپ کہہ سکتے ہیں کہ اس آیت میں مشرکین کے ساتھ اعلان برات کی حکمت کا بیان ہے کہ کیوں توڑے وعدے. کیونکہ ہوتا یہ ہے کہ کچھ لوگوں کی ہمدردیاں ہر دور میں ہی مسلمانوں سے زیادہ کافروں کے ساتھ ہوتی ہیں. ان کو سب سے زیادہ ترس آتا ہے تو کافروں پہ آتا ہے, ان کو سب سے زیادہ ظالم اور سخت لگتا ہے تو اسلام اور مسلمان لگتے ہیں, اور ان کے خیال میں سب سے زیادہ اگر شدت برتی جاتی ہے تو وہ قرآن اور حدیث میں برتی جاتی ہے. تو اللہ سبحانہ تعالیٰ کہتے ہیں تمہیں نہیں سمجھ, کیفا, ہاؤ از اٹ پاسبل. عموماً کیفا جو ہوتا ہے یہ سوال کے لیے ہوتا ہے, لیکن یہاں سوال سے زیادہ حیرت اور تعجب کے لیے. جیسے آپ کسی کو کوئی غلط کام کرتا دیکھے تو آپ کہتے ہیں یہ کیسے پاسبل ہے, یہ کیسے ہو سکتا ہے, یعنی ایک بولنے کے سٹائل میں یہ بات آ جاتی ہے کہ کیا تمہیں اس پہ حیرت نہیں ہو رہی, یہ باتیں جو تم سوچ رہے ہو کہ کیوں توڑے ہیں معاہدے, رہنے دیتے بیچاروں کو, کیا تھا کھیل ہی رہے تھے نا, بت بنا کے بیٹھے ہوئے تھے, پوچھ رہے تھے تو پوچھنے دیتے, ہم اللہ کی بات کرتے رہتے مانتے رہتے. ہاں کیفا یکون, ہاؤ از اٹ پاسبل, یہ کیسے ہو سکتا ہے کہ تم اس کے اوپر حیرت کا اظہار کرو اور تم اس پہ تھوڑا سا اعتراض کرو. اگر آپ دیکھیں تو اس جملے کا اصل اردو میں اگر دیکھیں تو کیا مفہوم بنتا ہے کہ ان کے دلوں میں تو دھوکا اور غدر کے جذبات ہیں, تو پھر ایسے لوگوں کے معاہدوں پر کیسے اعتماد کیا جائے. جیسے ہم اپنی زبان میں کہتے ہیں نا کہ آنکھوں دیکھا زہر کھا لوں, کیا اب ایک سوراخ سے دوبارہ ڈسا جاؤں. یہ انداز ہے یہاں کہ تم کیسے ان کے بارے میں ایسی باتیں کرتے ہو, جبکہ انہوں نے تو ہر موقع پر اللہ کے نبی کو ستایا, ان کے پاس 13 سال اللہ کے نبی رہے, پھر اس کے بعد دوبارہ 8 سال تک اور مہلت ملی, پھر ایک اور سال دیا, 21 سال کی مہلت ہو گئی, 2/3 قرآن ان کے سامنے نازل ہوا, انہوں نے اللہ کے نبی کی سچائی, ان کے کردار کو اپنی آنکھوں سے دیکھا, انہوں نے ان کے صبر, ان کے شکر, ان کی برداشت, ان کے اچھے طریقے سے ان کے ساتھ نبھاؤ کرنے کو دیکھا, لیکن اس کے باوجود ان کے دل نرم نہ ہوئے, ان کے دل میں اسلام کی محبت نہ آئی. تو کیا تم سمجھتے ہو کہ اس وقت اعلان برات کر کے ہم نے ان کو اسلام سے روک دیا؟ نہیں, اللہ کی نگاہوں میں یہ وہ تل ہیں جن میں اب کوئی تیل نہیں رہا. لہٰذا اب ایسے لوگ جو ہیں ان لوگوں کی بات کر کے اللہ تعالیٰ کو غصہ نہ دلائیں. کیف یکون للمشرکین عہد عند اللہ و عند رسولہ, نہیں ہو سکتا, اب اللہ اور رسول کوئی عہد ان لوگوں کے ساتھ نہیں کرے گا, اور ختم, بس ان کے ساتھ معاملے ختم. ہاں مگر, الا الذین, سوائے ان لوگوں کے. یہ کون سے لوگ تھے؟ بنو کنانا, بنو زمرہ, زوئے سے ہوتا ہے, سواد زواد ہوتا ہے نا, دواد سے ہوگا بیسیکلی, اور بنو خزایا. یہ 3 قبیلے ایسے تھے, بنو کنانہ, بنو زمرہ اور بنو خزایا. انہوں نے وعدے پورے کیے تھے, اللہ تعالیٰ نے سارے کافروں کو بھی ایک جیسا نہیں رکھا بلکہ ان میں مختلف قسم کے لوگ ہوتے ہیں، تو اللہ تعالیٰ کہہ رہے ہیں کہ اِلَّا الَّذِينَ آحَدْتُ مِنْ دَ الْمَسْجِدِ الْحَرَامِ، مگر جن لوگوں سے تم نے مسجد حرام میں عہد پور کیے نبھائے، فَمَسْتَقَامُ لَكُمْ فَاسْتَقِيمُ لَهُمْ، یہ سیدھے رہے تم بھی سیدھے رہو، یعنی ان تین قبیلوں نے وعدے پورے کیے تم ان کے بھی کرو، اور ان تینوں قبائل کے ساتھ مسلمانوں کے معاہدے پورے ہونے میں ابھی 9 ماہ تھے، یعنی نہ ان کو 4 مہینے کی بجائے 9 مہینے کی مہلت مل گئی، تو لہٰذا ایسا کر لو، انہوں نے نبھایا تو تم بھی نبھا لو، یہاں اس میں کوئی شرم کی بات نہیں، کوئی بری بات نہیں، جو یہ کر رہے ہیں جیسا یہ کرتے ہیں تم کرو، جس کو انگلش میں کہتے ہیں ٹٹ فار ٹیٹ، کوئی جیسا کرے ویسا بھرے، جو جس طرح کا آپ کے ساتھ تعلق رکھتا ہے آپ بھی اس کے ساتھ ایسا رکھے، یہ نہیں کہ کوئی تو آپ سے کلام کرنے پہ راضی نہیں اور آپ پیچھے جا رہے ہیں اس کے پیچھے، اور کوئی بیچارہ محبت اور اخلاص کے مارے آپ کے ساتھ ساتھ لگا رہتا ہے اور آپ اس کو اگنور کرتے ہیں، نہیں، فاستقیموا لہم، تم بھی ان کے ساتھ رہو. اس سے پتہ چلتا ہے کہ انسان لوگوں کے ساتھ تعلقات صرف اندھا دھند طریقے پہ نہ رکھے بلکہ ان کے معاملات کے ساتھ چلے، جیسے کوئی آپ کے ساتھ معاملہ کرتا ہے ویسے کرو. اور پھر ان اللہ یحب المتقین، اللہ تعالیٰ پرہیزکاروں کو، تقوی رکھنے والوں کو پسند کرتا ہے. یہاں کس تقوی کی بات ہے؟ یہ نماز، روزہ، حج، زکوٰۃ، روپے پیسے والا تقوی نہیں ہے، یہ انفرادی تقوی نہیں بلکہ اجتماعی تقوی کی بات ہے. یہ وہ تقوی ہے کہ جس کا تعلق انسانی معاملات میں جھلکتا ہے. دکھ کی بات کیا ہے کہ بعض لوگوں کا تقوی نماز، مسجد، روزہ، رمضان، قرآن کی کلاس، اس میں بہت زیادہ دکھتا ہے، لیکن جب کبھی عملی زندگی میں کسی سے ان کا واسطہ پڑ جائے تو لگ پتہ جاتا ہے کہ یہ کس درجے کا انسان ہے، یہ کہاں سے اٹھا کیا کر رہا ہے. تو اللہ تعالیٰ یہاں مسلمانوں کو اجتماعی تقوی کی دعوت دیتے ہیں کہ یہ وہ لوگ ہیں جو مسلمان، وہ مسلمان جو کسی کے ساتھ دشمنی میں، کسی کے ساتھ لڑائی ہو کے جنگ ہو، سچائی پہ قائم رہیں. کفار کے مقابلے میں بھی سچائی پر قائم رہنا چاہیے، ان کے بارے میں مبالغہ آرائی قائم نہیں کرنی چاہیے. اللہ تعالیٰ پرہیز کروا رہے ایسی چیزوں سے، مت تم باتیں بڑھایا کرو، جو تمہیں اچھا نہیں لگتا تم اس کی شکلیں بگاڑ بگاڑ کے نقلیں نہ اتارا کرو، کچھ نہ کرو ان کے بارے میں. اور کسی نان مسلم، کسی ذمی کے اوپر بھی اگر تم نے ہاتھ اٹھا دیا یا غلط بات کر دی تو وہ تمہارے لیے درست نہیں ہوگا. اب دیکھیے کہ صحابہ کرام کی شان کیا تھی، اللہ اکبر، ان کو اللہ کے نبی نے اس طریقے سے ٹرین کیا تھا کہ وہ جب بھی کسی غیر مسلم کے ساتھ معاملہ کرتے تھے تو اس وقت وہ اپنے ذاتی گرج کو نہیں دیکھتے تھے، اپنے غصے نہیں نکالتے تھے، انتقام نہیں لیتے تھے کہ تم نے میری زمینوں پہ قبضہ کر لیا تھا، اب آگے ہو بدر میں اور تمہاری ہڈی پسلی ایک کر دوں، نہیں کرتے تھے ایسا. تم نے مجھے مارا تھا، بلال کہتے آؤ ذرا امیہ سامنے آؤ میں تمہیں پکڑوں کیونکہ تم نے مجھے کوئلوں پہ لٹایا تھا، ایسا کچھ بھی نہیں تھا. صحابہ کرام ایک بہت نپاتلا گروہ تھا، اور عظمت صحابہ کے نام پہ ایک بڑی پیاری چھوٹی سی بک ہے وحید الدین صاحب کی، اس میں انہوں نے صحابہ کرام کے ایسے بہت سارے واقعات نقل کیے ہیں کہ جس میں صحابہ کے تقوی کی مثالیں ملتی ہیں کہ کیسے اللہ اور اس کے رسول کے حکموں کے مطابق چلتے تھے، دل بھی چاہ رہا ہوتا تھا کسی کے بارے میں کچھ کہنے کو لیکن نہیں کہتے تھے. تو ساری آیت کا خلاصہ کیا ہے کہ بین الاقوامی معاہدوں کی پابندی مسلمانوں پر فرض ہے. دوسری بات، جب تک فریق ثانی اپنے معاہدے پر قائم رہے تو مسلمان بھی رہیں گے. استقاموا کا لفظ قام یقیمو سے ہے، سیدھا رہنا، قائم رہنا، مراد کہہ کے عہد پر قائم رہنا. ہاں اگر وہ مخالفت کریں تو کیا کریں؟ اس کا جواب پیچھے آ چکا، فم بزلئی ہی ملا سوائن، پھر برابری کی بنیاد پہ اس کے معاہدے کو توڑ دو، خفیہ نہیں توڑو بلکہ اعلانیہ توڑو. اور جب اندر تقویٰ ہوتا ہے نا تو یہ سارے معاملے بہت آسان ہو جاتے ہیں. اس کے برعکس جب اندر تقویٰ نہیں ہوتا تو بعض دفعہ انسان کام دین کے نام پہ کر رہا ہوتا ہے لیکن مفادات اس کے اپنے ساتھی ہوتے ہیں. بعض دفعہ دین کے نام پہ کسی سے لڑ رہا ہوتا ہے لیکن اس کے اندر انتقام کے جذبات اپنی ذات یا اپنے مال کے لیے ہوتے ہیں. پھر اگلی آیت میں مزید حکمتیں بیان کی گئیں، اور وہ کیا؟ کیفا، کیسے ہو سکتا ہے؟ دوبارہ اظہار حیرت اور تعجب ہے. کیفا، کیا سمجھتے ہو؟ کیا پھر بھی تم یہی کہتے ہو کہ ان کے ساتھ معاہدے رکھے جائیں؟ اور یہاں کیفا میں نفی بھی آ رہی ہے، अरबी जुबान जब आप लैंग्वेज को देखते हैं तो हैरत गुम हो जाती है। एक ही लफ्ज सवाल के लिए है कैफा, वही लफ्ज कभी हैरत के लिए आता है, कभी वही लफ्ज जो है ताज्जुब के लिए आता है, और कभी कभी नफी के लिए भी आता है। मुराद ये कि कभी हो ही नहीं सकता, बतौर ताकीद नफी के लिए लफ्ज आ रहा है। क्या नहीं हो सकता? कि इनके साथ मोहदे अब कायम नहीं रखे जा सकते, अब एलाने बरात लाजिम है, अब इनको छोड़ना ही पड़ेगा, अब इस जिस्म के टुकड़े को चाहे अपना ही टुकड़ा था कटवाना ही पड़ेगा। बस अब इंसान अपनी टांग तक कटवाने पे मजबूर हो जाता है, क्योंकि उसको पता है कि ये टांग अगर साथ रही तो ये कुछ ही अरसे में दूसरी जिस्म के हिस्से को भी दागदार कर देगी। बिल्कुल इसी तरह वो लोग पिछले 21 साल से अल्लाह के नबी के साथ किसी न किसी तरह जुड़े हुए थे, लेकिन दिल का खोट था, दिल के अंदर खराबी थी, अल्लाह ने उनको अलग कर दिया और कहा ये होके रहेगा। क्या हिकमत है इनके साथ माहदे तोड़ने की कि वहीं यसहरू अलैकुम, और कभी ये गालिब आ जाए तुम पर। यज़हरू के बाद क्या आ रहा है? अला, तो क्या मानी होता है? ऑपोजिट, पीछे ये बात बहुत दफा हो चुकी। जहरा होता है किसी की मदद करना, और जहरा अला होता है किसी के खिलाफ दूसरे की मदद करना। अल्लाह कह रहे हैं ये है तो तुम्हारे रिश्तेदार, ये चचा फुफी और फलां तुम्हारे रिश्तेदार, उन्हीं की नस्लें उन्हीं की औलादें, लेकिन तारीख ने ये बात बता दी कि जब कभी ये तुम पर यानी मुसलमानों पर गालिब आते हैं, ला यरकुबू फीकुम, ना लिहाज करेंगे तुम्हारा। यरकुबू रकीबा से गर्दन को कहते हैं, इसी से लफ्ज़ रकीब भी है, जिसकी नज़र हर वक्त गर्दन पे होती है, क्योंकि जिसके दिल में बुग्ज़ होता है वो हर वक्त आपकी जान लेने के डर पे होता है। फिर इसी से लफ्ज़ इंतज़ार भी आता है, क्योंकि जो मुंतज़िर होता है वो भी बार बार घड़ी को देख रहा होता है। किसी को मार्जन देना, ये सारे मानी इसके अंदर आता है, आते हैं कि अगर कभी इनको मौका मिल जाए तो ज़रा भी कसर नहीं उठा रखेंगे, कोई लिहाज नहीं होगा, कोई शर्म, कोई इनकी आंखों में कोई गैरत, कोई मोहब्बत, कोई अच्छे दिनों की याद, कोई मोहब्बत की बात नहीं होगी, ना लिहाज करेंगे इल्म रिश्तेदारी का, वला जिम्मा, और ना किसी अहद का। लफ्ज़ इल्ला को ना गलत कीजिएगा, बहुत लोग करते हैं इस जगह आके। अभी तक कुरान पाक में जहाँ भी लफ्ज़ इल्ला का आपने पढ़ा, वो इससे देखिएगा आराब में फ़र्क होता है। इल्ला इल्लल्लज़ीना आमनू, बार बार हम पढ़ते हैं, हाँ वो इल्ला होता है एक्सेप्ट, मगर के मानों में, लेकिन ये हमज़ा लाम लाम है। इल इल कहते हैं हर वो साफ और ज़ाहरी हालत जिसका इनकार मुमकिन ना हो। यहाँ ये कराबत और रिश्तेदारी के मानों में इस्तेमाल हुआ है। अहद, कराबत, रिश्तेदारों से किए हुए अहद को फिर इल कहते हैं, और जिम्मे का लफ्ज़ उर्दू में भी बोलते हैं। मैं आपका जिम्मा लेता हूँ, जी जाल मीम मीम या जाल मीम या जिम्मी भी लफ्ज़ इसी से है, यानी जो नॉन मुस्लिम किसी दूसरे मुल्क में रहे, और जिम्मा कहते हैं अहद को, अहद ईमान और अहद। अरबों की ये आदत थी कि वो एक दूसरे से माहदे कर लेते थे कि अच्छा जान की अमान पाऊँ तो ये करूँ। तो यही अंदाज़ इधर है कि अगर कभी इनको मौका मिले ना तो रिश्तेदारी का पास रखेंगे, जो तकलीफ़ दे के रहेंगे, सता के रहेंगे, और जो अहद किए होंगे वो भी तोड़ देंगे। जब भी इनको मौका मिलता है ये अपने अहद तोड़ देते हैं। तो आप कह सकते हैं कि इल के अंदर एक तो ख़ानदानी रबते भी आते हैं और साथ ही साथ माशरती रबते भी आते हैं, आपस में एक ना जंग करने के माहदे रबते बहुत कुछ किया होता था। और जिम्मा जो है ना, इसमें सियासी माहदे आते हैं। दोबारा जुमला बोल देती हूँ, पीछे वाली सारी बातों के साथ साथ एक और पॉइंट नोट कर लीजिए कि इल के अंदर, इल्ला के अंदर मुआशरती रबते हैं, जैसे इस वक्त दुनिया में हमारे चल रहे हैं। कोई एम्प्लॉई है तो कोई एम्प्लॉयर है, कोई बॉस है तो कोई काम कर रहा है, कोई काम कर रहा है कोई करवा रहा है, कोई हायर करता है और कोई हायर किया जाता है। फिर इसी तरह माशरे में रहते हुए शादी, मंगनी, ब्याह, रिश्तेदारियाँ, ये सारे माशरती रबते होते हैं। और जिम्मा में सियासी माहदे हैं जो एक रूलर और अवाम के बीच में होते हैं, कहा उस वक़्त ये किसी चीज़ का पास नहीं करेंगे। और तुम्हारे साथ इनका मामला क्या होता है? युर्दूनकुम बिअफवाहिहिम, सिर्फ अपने मुँह की बातों से तुम्हें खुश करते हैं, ये बातों का खाते हैं, बड़ी खूबसूरत बातें कर कर के आपको खुश करते रहते हैं कि आपसे हमें बड़ा बड़ी मोहब्बत, आपसे बड़ा प्यार है, आप हमारे रिश्तेदार हैं, आप हमारी जी जान हैं, आपके साथ जे हैं। और जर्दू का लफ्ज़ रौद वाज या से है रिदा, सिर्फ बातों से, ज़ुबानी कलामी, ताल्लुकात में धोखा देते हैं, लेकिन सामने आते हैं तो बड़ी खूबसूरत बातें करते हैं। اور ساتھ ہی ساتھ وَتَعْبَى قُلُوبُهُمْ اور ان کے دل انکار کرتے ہیں. تابا کلس وہی ہے جو ابا واستکبرا میں ہم شیطان کی صفت میں پڑھ چکے, سختی کے ساتھ انکار کرنا. لفظ انکار بھی عربی کا لفظ ہے, شاید آپ کو معلوم ہوگا, نکیرہ سے ہے. لیکن ابا لفظ جو ہوتا ہے یہ سختی اور شدت سے انکار کرنا, یعنی زبان سے بہت کچھ کہتے ہیں, سامنے آتے ہیں تو بڑی خوبصورت باتیں کرتے ہیں لیکن پیٹھ پیچھے سے چھرا گھونپتے ہیں. وَأَكْثَرُهُمْ فَاسِقُونَ اور ان میں سے اکثر کا حال کیا ہے کہ وہ فاسق ہے. اب یہ کون لوگ ہیں, کس کی بات ہے؟ ایک تو یہ ہے کہ جنرل بات ہے, کوئی بھی ہو سکتا ہے, مکہ والوں میں بھی ایسے لوگ تھے. بعض کہتے ہیں کہ یہاں اس سے مراد مدینہ کے یہود ہیں, اور بعض مفسرین کہتے ہیں کہ پہلی آیت میں جو کیفہ ہے وہ مشرکین کے لیے اور دوسری میں یہود مراد ہیں, کیونکہ اگلی آیت آ رہی ہے اشترو بی آیات اللہ ثمنا قلیلا, انہوں نے بیچ دیں اللہ کی آیتیں تھوڑی قیمت پہ, اور یہ عمل یہود کا تھا. تو لہٰذا دوسری صفت جو ہے وہ یہود کی آتی ہے, فصدوا عن سبیلہ اور روکا انہوں نے اللہ کی راہ سے. یہ صفت یہود پہ بھی فٹ ہوتی ہے اور مشرکین مکہ پہ بھی. مکہ میں رہتے ہوئے مکہ والوں نے یہ کیا اور مدینہ میں آنے کے بعد مدینہ والوں نے یہ سارے کام کر دیے. جو بھی تھے, وہ مکہ والے تھے یا وہ مدینہ والے تھے, انہم سا اما کانوا یعملون, ہیں یہ بہت برے کام کرتے جو یہ کرتے ہیں. ان کا حال کیا ہے؟ یہ غلط کام کرتے ہیں. پھر تاکید اگلی آیت میں لا یرقبونا, نہیں لحاظ کرتے, کوئی شرم نہیں ان کو, ان کو کسی رشتے کا پاس نہیں, فی مؤمنن, کسی مومن کے حق میں. بس ان کو لفظ اسلام برا لگتا ہے, ان کو لفظ ایمان برا لگتا ہے, ان کی دشمنی تم سے صرف اس لیے کہ تم مومن بننے لگے. ہاں, وَلَا نَقَمُوا مِنْهُمْ إِلَّا يُؤْمِنُوا بِاللَّهِ الْعَزِيزِ الْحَمِيدِ, سورہ بروج میں بھی یہ بات آتی ہے کہ صرف ان کو تمہارا ساتھ جو بیر ہے نا, ان کی دشمنی کی جو بڑی وجہ ہے وہ کہہ کہ تم ایمان والے ہو, تمہارا نام مسلم ہے. علم ولا ذمہ, پھر دوبارہ کہہ دیا, کوئی رشتہ داری نہیں نبھائیں گے, کوئی وعدے کا پاس نہیں کریں گے. وَأُولَئِكَ هُمُ الْمُعْتَدُونَ اور یہ حدوں سے بڑھنے والے ہیں. اگر آپ دیکھیں کہ دوسرے کیفہ کو واقعی ہم یہود کے ساتھ لیں تو یہ ساری یہود کی صفات ہیں. اللہ کی آیتوں کو بھی بیچتے تھے, اللہ کے راستے سے روکتے تھے, کیسے؟ اسلام کو مشکوک کر کے. مکہ والے روکتے تھے لوگوں کو نبی صلی اللہ علیہ وسلم کی ذات کو مشکوک کر کے, اور یہود روکتے تھے اسلام کو مشکوک کر کے, اور بعض دفعہ اپوزٹ بھی ہوا, دونوں ہی طرح کے حالات ہوئے. اور اگلی بات یہ کہ اللہ کی آیتوں کی قیمت کھاتے تھے اور مسئلے بدل بدل کے پیش کرتے تھے. پھر نبی صلی اللہ علیہ وسلم کے ساتھ یہود کی بھی کسی درجے پر رشتہ داریاں تھیں. حضرت صفیہ رضی اللہ تعالیٰ عنہ جو تھیں وہ نبی صلی اللہ علیہ وسلم کی بیوی تھیں اور یہود قبیلے سے تھیں. تو جہاں بھی موقع ملا یہ پلٹنا آئے, اولئک ہم المعتدون, یہ حد سے بڑھنے والے ہیں. اگر آپ ان تین آیتوں کو ہم ایک ساتھ دیکھیں, آج کے حالات میں بھی دیکھ لیجئے, آپ کہتے ہیں کہ یہ ساری آیتیں آج سے پرانے دور کی ہیں اور پچھلے حالات کی ہیں, لیکن مجھے تو ایسا لگتا ہے کہ اس میں اللہ تعالیٰ نے جن کرداروں کی بات کی وہ آج بھی دکھتے ہیں. آج مسلمانوں کو مسلمان ہونے کے نام پہ ستایا جاتا ہے, وہ ان کے کپڑے پہن لیں, وہ ان کی زبان بولنے لگیں, لیکن جب موقع آتا ہے تو ایسے مسلمانوں کو کی اینٹ سے اینٹ بجا دی جاتی ہے. آج مسلمان جو ہیں وہ بڑی کوشش کر رہے ہیں کہ وہ نان مسلمز کو خوش کر دیں اور اللہ ناراض ہو جائے, تو کوئی بات نہیں, وہ تو اپنا ہے, اس کو تو ہم منا ہی لیں گے. جیسے بچی ماں کو تو ناراض کر لیتی ہے لیکن ماں کی دوست کو خوشی رکھنا چاہتی ہے, اس طرح آج کے دور کے مسلمان جتنی مرضی کوششیں کر لیں غیر مسلموں کو کسی فورم پہ بھی جا کے خوش رکھنے کی, ان کے ایگریمنٹس پہ سائن کر لیں, ان کی تنظیموں میں شامل ہو جائیں, لیکن ان کا حال کیا ہے کہ لا یرقبون فی مؤمن. تاریخ کو کھول کے دیکھ لیجئے, ہم تو اپنے گھروں کی ہی تاریخ اور اپنی خاندانی تاریخ میں مگن ہیں نا, لیکن اگر کبھی آپ کو موقع ملے تو مسلم ہسٹری کو پڑھیے. تاریخ کے اندر وہ حالات گزرے ہیں کہ جس نے یہ بات کھول کے رکھ دی کہ جس دور میں بھی مسلمانوں نے کسی غیر مسلم پر بھروسہ کیا, وہ غیر مسلم اسی مسلمان کو اڑا کے چلا گیا. انگلش کی ایک کتاب ہے بہت ہی معروف, دا اینڈ آف گیم, ڈیوڈ روڈ رائٹر ہے. انہوں نے سائبریا کا عروج اور زوال جو اس کی داستانیں کھولیں, پڑھنے کے قابل کتاب ہے کہ سائبریا میں سائبریا یا سائبرنس جو ہوتے ہیں ان میں زوال کیوں آیا, کہ مسلمانوں نے انہی کو پناہ دی جنہوں نے بعد میں آ کے ان کو پکڑا. یو این او کی تنظیمیں وہاں موجود, ان کے سارے یعنی ان کی چوکیاں موجود ہیں, لیکن ایک ایک وقت پہ 7 70 70 اور 7 7 ہزار مسلمان جو تھے وہ ہلاک کر دیے گئے. چلیں یہ تو حالیہ بات ہے نا, اس کو نہ ہی چھیڑیں تو اچھا ہے, لیکن آپ تھوڑا سا پیچھے جا کے دیکھیں بغداد میں کیا ہوا تھا. کتنے لوگ ہیں جو بغداد کی ہسٹری جانتے ہیں آپ میں سے؟ جی, آپ دیکھیے کہ اپنے وقت کی بہت بڑی مسلم اسٹیٹ تھی یہ, اور یہاں پہ منگولز آئے تھے, تاتاری جس کو اردو میں کہتے ہیں, ہلاکو ہاں انہی میں سے تھا. مسلمان وہاں موجود اپنے عروج کے دور میں تھے, لیکن ایک ایسا وقت بھی آیا کہ 6 لاکھ سے لے کے 20 لاکھ مسلمانوں کو وہاں قتل کیا گیا. گلیوں میں خون کی ندیاں بہیں. کہتے ہیں کہ اتنا خون تھا کہ گھوڑے جو تھے ان کی آدھی آدھی ٹانگیں خون میں لتپت ہوتی تھی. جو جہاں ملا اس کو مار دیا گیا, مسجدوں میں مارے گئے, گلیوں میں لوگ مارے گئے, گھروں میں مارے گئے. مسلم حکمران تھا مستعم باللہ, نیک حکمران تھے, ان کو قتل کر دیا گیا. ایک شخص کو اس کے خاندان کی عورتوں اور بچوں سمیت گھیر گھار کے لاتے, قبرستان میں وہاں بلا کر سب کے سامنے بھیڑ بکریوں کی طرح ذبح کر دیتے. سارے عالم, قاری, فقہا اور مؤذن امام مساجد جو تھے سب کو قتل کر دیا گیا. بغداد کی ہسٹری میں وہ وقت بھی آیا کہ کئی مہینے تک اذان نہیں ہوئی, کوئی تھا ہی نہیں. خطبے دینا اور جماعت کرانا تو اور بات ہے, کئی سال تک جماعت کی نماز وہاں نہیں ہو سکی. مسلمانوں کی لائبریریوں کو آگ لگائی گئی اور اسی آگ کے اندر مسلمان علماء کو پھینکا گیا. دریا کا پانی کتنے دن کالا رہا جب وہ سیاہی اس کے اندر گھلی. کون بچا؟ اس ساری ظلم اور بربریت میں بچے تو اس شہر میں رہنے والے یہود اور نصارہ بچے. کیوں؟ کہ انہوں نے دعوت دی تھی منگولز کو کہ آؤ اور ہمیں کام کرو, اور مسلمانوں نے جنہوں نے ان کو جگہیں دی ان کو کیا صلہ دیا کہ ولا یرقبون فی مومن الا ولا ذمت. تاریخ میں جہاں مسلمانوں نے غیر مسلموں کے ساتھ اچھا معاملہ کیا وہاں سے مسلمانوں کو نکال دیا گیا. انہی کے ساتھ ظلم اور بربریت ہوئی. یورپ پورے میں یہود کو کوئی پناہ نہیں دیتا تھا, اس وقت بھی مسلمانوں نے ان کو پناہ دی اور اسی کی سزا یہ دی گئی. انہوں نے ان کی عزتیں لیں, مسلمانوں نے ان کو بڑی بڑی اتھارٹیز دی, پوزیشنز دی, حکومت تک پہ لے گئے, اور اس کے جواب میں انہوں نے مسلمانوں کی اینٹ سے اینٹ بجا دی. مسلمان ڈھیلا ہو کے رہے گا تو اور مار کھائے گا. پھر اسی طرح آپ دیکھیے کہ ہندوستان میں کیا ہوا. مسلمان بادشاہوں نے یہود و نصارہ کے ساتھ انصاف والا رویہ اختیار کیا, ان کو اچھا سلوک کیا, بلکہ حد سے ہی گزر گئے کہ ان کی عورتوں کو اپنے گھروں میں بیویاں بنا کر رکھا. لیکن کیا ہوا, انہوں نے مسلمانوں کا کیا حال کیا, اپنی ہسٹری تو پڑھی ہوگی ہم نے. ماؤں کی گودوں سے بچے اٹھا کے نیزوں کے اوپر اٹکا کے ان کو لٹکایا جاتا تھا اور کہتے تھے یہ ہے تمہارے پاکستان کا جھنڈا. جن ٹرینوں میں مسلمان ہجرت کر کے اپنے ملکوں میں واپس آئے تھے ان ٹرینوں کے اندر کان اور ناک لٹکائے ہوتے تھے مسلمانوں کے. اتنا ظلم, اتنی بربریت, لوگوں نے دریاؤں میں کود کود کے جان دینا پسند کر لی, لیکن ان کے ہاتھوں اپنی بیٹیوں اور بہوؤں کی عزت برباد ہوتا نہ دیکھا. ہم کیوں بھول جاتے ہیں؟ آج ہم کیوں سوئے ہوئے ہیں؟ آج ہمیں کیا ہو گیا؟ افغانستان کی تاریخ پڑھ لیں. یہ کہانیاں اگر آپ آؤٹ آف ٹیکس باہر پیش کریں تو لوگ کہیں گے کہ آپ کو ایکسپلائٹ کیا جا رہا ہے. جا کے اخباریں پڑھیں. 8 جولائی کی 19 2002 کی ڈان کی ایک رپورٹ تھی, پڑھیں تو ہاتھ کانپنے لگتے ہیں کہ جو بمباری اور جو ظلم اور جو عزت ریزی مسلمان عورتوں کی افغانستان میں ہوئی, خود وہ بتاتے ہیں. اور افغانیوں کا جملہ وہاں لکھا ہوا ہے کہ یہ ہمیں اس بات کی سزا ملی کہ ہم نے ان کو پناہ دی, ہم نے اپنے لوگوں, اپنے مسلمانوں کو جن کو لوگ طالبان کہتے ہیں ان کے مقابلے میں ان کو جگہ دی, اس کو پناہ دی اس ملک کو کہ یہ ہماری مدد کرے, اور آج انہوں نے ہماری عورتوں کی ننگی تصویریں چھاپی. آپ دیکھیے کہ ہم کچھ بھی بن کر دکھا دیں, ہم الٹے بھی لٹک جائیں گے نا. تو اللہ نے تو پہلے پارے میں ہمیں کہہ دیا تھا کہ لن تردان کل یہود ولن نصارہ, ہرگز نہیں تم سے راضی ہوں گے یہود اور نصارہ. اس کے باوجود اللہ کا دین کتنا پیارا ہے کہ ان کے ساتھ بھی ظلم نہ کرو. سورہ مائدہ میں ہم پڑھ چکے, لا یجرمنکم شنعان قوم علی الا تعدلوا, کسی قوم کی دشمنی تمہیں اس بات پہ آمادہ نہ کرے کہ تم ان کے ساتھ عدل نہ کرو. اسلام یہ کردار پیش کرتا ہے. آپ دیکھیے کہ اسلام کا اصل غلبہ جو ہے نا وہ اخلاقی غلبہ ہے. یہ لکھ لیں بات. आज कहते हैं हथियार होंगे तो मुसलमान गालिब होंगे, एटॉमिक एनर्जी होगी तो मुसलमान गालिब होंगे। इस्लाम की सबसे बड़ी ताकत जो है ना वो इखलाक है। जब मुसलमानों के अंदर इखलाकी खूबियाँ होती हैं ना तो मुसलमान गालिब होते हैं। अल्लाह के नबी और आपके बाद के लोग क्यों गालिब थे? क्योंकि वह इखलाक की आला बुलंदियों पर थे। वो दुश्मन के साथ भी जुल्म नहीं करते थे, ज्यादती करने को उन्होंने कभी सोचा नहीं था। ये पूरी आयत हमें एक आईना दिखा रही है कि नबी सल्लल्लाहु अलैहि वसल्लम के जरिए सहाबा की जो तरबियत की गई थी, कोई खुदसर नहीं था, कोई मुंह फट नहीं था, कोई मनमानी करने वाला नहीं था। वो हर मौके पे अल्लाह के नबी की हिदायत को साथ लेकर चलने वाला था। अगली आयत में अब अल्लाह ताला एक और मौका देते हैं ऐसे लोगों को, फाइन ताबू, और अगर वो तौबा कर लें, वाकामुस्सलाह, और नमाज़ें कायम करें, वातवुज़्ज़कात, और ज़कात अदा करें। इस्लामी बिरादरी में दाखिल होने की तीन शराइत हैं। किसको अपना समझोगे जो ये तीन काम करेगा? कुफर और शिर्क से तौबा, नमाज और ज़कात का अमल उसकी ज़िंदगी का हिस्सा बनेगा। तो फ़इख़वानुकुम फ़िद्दीन, फिर वो तुम्हारे दीन में भाई हैं, फिर वो तुम्हारे अपने भाई हैं। व नुफस्सिलुल आयाति लिकौमी यालमून, और हम खोल खोल कर बयान करते हैं अपनी आयतें उस कौम के लिए जो इल्म रखती है। सुभान अल्लाह, देखिए उन्होंने क्या कसर ना छोड़ी, ना रिश्तेदारियां निभाई, ना माहदे पर निभाए, और ना कोई और ऐसा मामला उनका की हुआ कि जिसकी बुनियाद पे उन लोगों को कोई खैर मिलती। लेकिन अल्लाह ताला बार बार सहाबे कराम को किस बात का हुक्म देते हैं कि तुम फिर भी इनके बारे में नरम गोशा रखो। कब? जब दीन पे आ जाएं, जब ये तो इस्लाम कबूल कर ले, फिर ताना ना दो कि कुर्बानियों के वक्त पे तो हम थे और अब तुम आ गए हो। देखिए ये आयत ऐसे लगता है कि पूरे इस्लाम की तारीख रकम कर रही है। इस्लाम की ये खूबी है कि लोगों को काटता फिर भी नहीं है। पूरा जिस्म भी खराब हो जाए, सिर्फ एक हिस्सा बच जाए, तो उस एक हिस्से को फिर भी बचाना चाहता है, मौका दे रहा है, तौबा कर लो, कर लो, कर लो। आज हम जब भी इस्लाम के नाम पे जंगों की बात, टेररिज्म की बात पढ़ते हैं तो एक्सप्लॉइट होते हैं। और मैं ये भी कहूँगी कि इन आयतों को पढ़ लेना और बात है, लेकिन दूसरे एज पे खुद को खड़ा करके ज़रा अपने ऊपर ले के रखें, फिर देखिए कि ये आयत कैसे समझ आती हैं। खुदा न खास्ता हम में से किसी के घर को किसी काफिर ने चलाया हो, हमारी गोद से बच्चे को लेकर उसको जिंदा दरगोर कर दिया गया हो, कर दे तो हमारा क्या हाल होगा उसके साथ? क्या मामला करेंगे? कैसा हमारे साथ हमारा उसके साथ रवैया होगा? हर एक अपने आप से पूछ सकता है। आज लोग बड़े मुंह खोल खोल के इस्लाम के बारे में बातें करते हैं कि इस्लाम ये, इस्लाम वो, लेकिन जरा अपने ऊपर ला के देखो। इस्लाम बता रहा है कि देखो इन लोगों को नहीं पास, लेकिन अगर आज तौबा कर लें, आज मुसलमान हो जाएं, तो फ़इख़वानुकुम फ़िद्दीन। और इस जुमले पे अमल वही करेगा जो सिर्फ और सिर्फ कलिमतुल्लाह को बुलंद करने के लिए जिहाद करेगा। अगर सहाबे कराम का जिहाद नफ्स का जिहाद होता, यानी जाती इंतकाम के लिए जिहाद कर रहे होते, माल गनीमत जमा करने के लिए जिहाद कर रहे होते, इंतकाम के दुश्मनी के जज्बात में करते, तो वह फ़इख़वानुकुम फ़िद्दीन पे अमल नहीं कर सकते थे। हर बंदा जो जाती ग्लोरी के लिए जिहाद करता है, जो दीन के काम सिर्फ अपने नाम को बढ़ाने के लिए करता है, उसमें इतना सब्र कहाँ है? सोचिए जरा, मिसाल देती हूँ आपको कि बिलाल रज़ियल्लाहु अन्हु, और उनको पता है कि मक्का में मुझे उमैया ने कितना सताया। बिलफर्ज़ वही उमैया मुसलमान हो जाता और बिलाल वहां खड़े होते और कहा जाता, नबी सल्लल्लाहु अलैहि वसल्लम कहते, उठो बिलाल, फाखुन फिद्दीन, ये तुम्हारा दीन का भाई है। सोचिए जरा कौन फौरन उठता जो कहता अल्हम्दुलिल्लाह ये उमैया बच गया आग में जाने से, सीने से लगाता और कहता लाओ मेरा ही भाई बना दो इसको। ये तब होता है जब सिर्फ नजर अल्लाह के दीन पे होती है, और वरना दूसरा होता ना तो वो उधर से बच जाता उमैया मुसलमानों की तलवारों से। रात के अंधेरे में बिलाल जाके उसको छुरी माराते कि मेरा दिल नहीं ठंडा हो रहा जब तक कि मैं तुम्हें मार ना दूं। कुछ लोग दीन के बिल्कुल आगाज में आए, अबू बकर सिद्दीक, हजरत बिलाल, हजरत अली, हजरत खबाब बिन अरत, इन्होंने मारे खाई, इन्होंने कोयलों पे अपने आप को लटवाया, इन्होंने जान दिलवा दी, अपने हर कुर्बानी दी। हिजरत का मौका है तो हिजरत की कुर्बानी की। लेकिन कुछ लोग इस्लाम की ग्लोरी के दौर में मुसलमान हुए, अबू सुफियान, इकरमा जैसे। अल्लाह कह रहे हैं अबू सुफियान को लो गले से लगाओ, क्योंकि फ़इख़वानुकुम फ़िद्दीन, इकरमा को पकड़ो और सीने से लगाओ, आज के बाद जो माले गनीमत बटेंगे उसमें इनको बराबर के हिस्सेदार बनाओ। आप इमेजिन करिए, अगर मुसलमानों की तरबियत ना हुई होती तो कहते वाह कुर्बानियां हमने दी, मारे हमने खाई, और आप पैसे में बराबर के हिस्से उनके बना दें। ये है वो गिरोह, ये है वो किरदार जिसको ढूंढती है आज की जमीन और आज का आसमान। और ऐसे किरदार कहाँ से आते हैं? ये कमाल था तो उस्ताद का कमाल था, और ये कमाल था तो ये किताब का कमाल था। अल्लाह के नबी सल्लम ऐसे बेहतरीन उस्ताद थे, और कुरान और हदीस एक ऐसी किताब थी कि जिस इंस्टीट्यूट से फिर निकले तो अबू बकर सिद्दीक बने, उमर निकले तो फारूक बने, अलीब निकले तो हैदर करार पाए, और उस्मान आए तो ज़ुन्नौरैन बने। आज ऐसी किताब और ऐसे उस्ताद की ज़रूरत है। आज भी इंसानियत सिसक रही है, आज भी कितने फ़ैख़वानकुम फ़िद दीन में शामिल होने को तैयार हैं, लेकिन हम मुसलमान ज़ातियात से ऊपर उठते ही नहीं हैं, कौमियत के नारे से ऊपर उठते ही नहीं हैं। वतनियत का नारा हमें इस्लाम के नारे से प्यारा है, आज भी हम अरबी और अजमी के टाइटल से अपने आप को आज़ाद नहीं कर पाते। कोई इस्लाम नहीं आएगा दुनिया में जब तक कि ये किताब लोगों के 5-6 फुट के जिस्म पे नाफिस नहीं होगी। आज देखें तो अमली तौर पे किताब मुर्दा दिखती है, क्योंकि ये किताब लोगों की ज़िंदगी में नाफिस नहीं हुई। किताब कब जिंदा होती है? ये उस वक्त जिंदा होती है जब किताब पढ़ने और पढ़ाने वालों की ज़ात पे नाफिस होती है। फिर इस्लाम जिंदा होता है जब किताब खून में, जब किताब जिस्म में खून की तरह दौड़ती है ना, जब मस्जिद और मंदिर और मस्जिद और बाजार के हुलिये में और आदात और सोच में फ़र्क नहीं रहता, तो फिर किताब जिंदा होती है, फिर इस्लाम नाफिज होगा। ये गलत बात है कि हम कहते हैं इस्लाम नाफिज करो फिर हम मुसलमान होंगे। कल मैंने यहीं इसी जगह पे गालिबन, कल एक मतलब एक हमारा रब्बानियत का सिलसिला है उसमें ये टॉपिक पढ़ाया, यकीन करें कि दिल खुल गया पढ़ने और पढ़ाने वालों का कि आज हमारा हाल क्या है। उसमें यही बात उसका मौजू था कि असल चीज़ जो है ना, जब तक हम कहते हैं, यानी उसका टॉपिक है, कभी आप सुन सके तो वेबसाइट पे जाके सुनिएगा, रब्बानियत के सिलसिले में तसव्वुरे दीन सब टाइटल है, और उसकी ये दूसरा लेक्चर था जिसमें ये बात हुई थी कि हम क्या, कोई किसी को देखे कि वजू पहले कर ले नमाज बाद में पढ़े तो हम कहते हैं ये मुसलमान है। इमेजिन कीजिए कि कोई शख्स पहले नमाज पढ़े और फिर वजू करे, हम क्या कहेंगे? इस्लाम से निकल गया। कोई उल तरतीब सिर्फ बदल दे तो इस्लाम नहीं रहा, सब कुछ है लेकिन दीन नहीं रहा। और आज बिलियन मुसलमान है, और इन बिलियंस मुस्लिम्स में से कोई एक भी ऐसे नहीं करता कि वो पहले नमाज पढ़ ले फिर वजू करे। ये तरतीब है ना, लेकिन उसमें उन्होंने ये लिखा हुआ था कि अफसोस की बात क्या है कि वही लोग जो वजू नमाज से पहले करते हैं बाद में नहीं करते, लेकिन जब इस्लाम नाफिज करने की बात आती है तो बिल्कुल तरतीब बदल देते हैं। वो कहते हैं पहले सिनेमा घर की इमारत तोड़ो फिर सिनेमा घर बीनी का शौक खत्म करो लोगों से। वो कहते हैं पहले सारे हुक्मरानों को मारो, इनका फेस खत्म करो, फिर इस्लाम आएगा। ऐसा नहीं होता। हम कहते हैं मुसलमान हो मुल्क, इस्लाम नाफिज हो, कहाँ होगा अल्लाह के बंदो? कौन लेगा ऐसे ऐसी दारा ऐसा दावा करने वाले को? कितनी इंटेलिजेंसीज होंगी, चंद सेकंड में गोली मरवा देंगी, जहाज क्रैक करवा देंगी उसका। कोई नहीं आएगा ऐसा। इस्लाम, इस्लाम आएगा तो दिल के रास्ते आएगा, ये मेरे और आपके जरिए से आएगा। जितने लोग इस क्लासरूम में बैठे हैं, अगर आपका तज़किया हो जाए, आप अपने जिस्म पे इस किताब को लें, खून की तरह गर्दिश करें ये किताब, इसी के ख्वाब, इसी की कुर्बानियाँ। आज हम मुर्दा हुए पड़े हैं, सोए पड़े हैं हम, क्या आज चारों तरफ जो आग लगी हुई है क्या हमारे घर में नहीं लग सकती? आज दुनिया में जिस जिस मुल्क में मुसलमानों पे जुल्म और बर्बरियत है, क्या नाम लेके कहें तो क्या ये कल पाकिस्तान में नहीं हो सकता? क्या हमारे अंदर बुरी चीज़ है? क्या बड़ी खूबी है कि हम में ना, हम तो आपस में एक दूसरे को खा रहे हैं, तो जो घर में लड़ने लग जाते हैं बाहर वाले तो बाहर फौरन आ जाते हैं। जो खुद अपनी दौलत को बाहर रख के टेबल्स पे और लड़ने झगड़ने लग जाए तो बड़ी उम्मीद होती है कि बाहर से चोर आए और वो सारे लड़ने वालों को भी मारे और दौलत भी ले जाए। आज हम मुसलमानों ने यही किया, आज अपनी सारी दौलत अपनी ज़ात को सिर्फ अपने नाम पे रखा, अपने आप को बड़ा किया, और आज हमारे मुल्कों का मुस्तकबिल खतरे में, आज हमारा इस्लाम खतरे में दिखता है। क्यों? कि ये किताब पढ़ी पढ़ाई तो बहुत जा रही है, दिल नहीं बदले। देखिए कुरान पढ़ लेना कोई आसान नहीं, यकीन करें मैं आपको कह सकती हूँ, ये जो हम कोर्स कर रहे हैं ना ये 6 माह में भी हो सकता है। पढ़ने वाले फिर भी खुशी होंगे कि इंशाल्लाह बहुत सीखा, और जो लोग दौरे कुरान करते हैं वो इसके गवाह हैं कि जो 1 महीने में कुरान पूरा होता है अल्हम्दुलिल्लाह, उस वक्त यही लग रहा होता है कि बहुत सीखा है। कोई ये नहीं कह रहा होता कि नहीं सीखा सिखाया, एक एंगल फर्क होता है। लेकिन जो सबसे बड़ी चीज़ है ना जिस पे उस्तादों को मेहनत करनी पड़ती है वो तस्किया। ये जो आयतें मैं आपके साथ लफ्जी तर्जमे और वजाहत से रखती हूँ इसको ही सिर्फ आपके साथ टैली करती जाऊँ, और ये बीच में जो बातें अभी की हैं आप पिछली 3 आयतों की देखें, लफ्जी वजाहत और उसका मफहूम समझाने में आपको 5-6 मिनट लगे, लेकिन इसके ऊपर तस्किया के रंग में बात करते हुए 10 मिनट हो गए। ये चीज़ मुश्किल है, और कुरान बंदे से जो सबसे ज़्यादा काम करवाना चाहता है वो है कि उसकी अना ख़त्म हो जाए, सेल्फ प्रोजेक्शन को ख़त्म करना है, खुद परस्ती से खुदा परस्ती की तरफ लाना है हमने अपने आप को इस किताब के ज़रिए। और जब अपनी बड़ाई निकलती है ना फिर अल्लाह की बड़ाई समझ आती है। किसी दिल में दो खुदा इकट्ठे नहीं रहते, एक मैं का खुदा यानी अना, मैं, मेरा नाम, मेरी ज़ात, मेरा गिरोह, मेरा कुंबा, मेरी जमात, मेरी ऑर्गेनाइजेशन, मैंने क्या किया, मेरा कितना, मेरे कितने मेंबर, मेरे कितनी ऑर्गेनाइजेशन, मेरे कितनी ब्रांचेस, ये मैं जब तक नहीं होगी, जब तक दिल में होगी ना तो दूसरा खुदा यानी अल्लाह नहीं आता। तस्किये के लिए सबसे पहला मरहला ही अना को निकालने का होता है। अल्लाह के नबी ने सहाबा को कभी मेडल्स नहीं दिए, कोई तमगे नहीं दिए, कोई एहसास नहीं दिए, हल्की सी पीठ थपथपा दिया करते थे जब कोई अच्छा काम करता था, लेकिन कोई उनके नाम पे बड़े बड़े आर्टिकल नहीं लिखाए। क्यों? कि जब माल के लिए लोगों से काम करवाएंगे चंद दिन के बाद भाग जाएंगे क्योंकि आपसे ज्यादा माल देने वाला उनको मिल जाएगा। कभी पैसा मोटिव नहीं बनता लोगों को जमाने का। लोग कहते हैं नहीं वॉलंटियर्स अच्छा काम नहीं करते, वो गैर जिम्मेदार होते हैं, आप पेड मुलाजिम रखें फिर देखें आपका काम कैसे चलता है। मैं इसको नहीं मानती। क्यों? कि जो पैसे के लिए आते हैं वो पैसे के लिए चले भी जाते हैं, आप उनको 10 देंगे दूसरा 15 दिखाएगा वो चला जाएगा, कभी भी इसके लिए नहीं आएंगे। बास कहते हैं नहीं आप काम करने लोग की खूब तारीफ किया करें फिर वो बहुत काम करेंगे, ये भी नहीं मैं मानती। तारीफ एक दिन आप सुनते हैं, 2 दिन सुनते हैं, 3रे दिन तो आपको अपना हक सम लगने लगता है, फिर कोई तारीफ नहीं करेगा ना आप कहेंगे पहले बड़ा करते थे अब बदल गए, अब इनको कोई और ही लोग दिख रहे हैं हम नहीं इनको दिखते, निकल जाएंगे। सिर्फ एक जज्बा है जो बंदे को आखिरी दिन तक अल्लाह के काम पे रखता है और वो लिल्लाहियत है। और लिल्लाहियत आ ही नहीं सकती जब तक अनानियत ना निकल जाए। खुदा मिटा दे अपनी हस्ती को अगर कुछ मर्तबा चाहिए। अपने कपड़े भी साफ रखें और मिट्टी में भी खेलें, ये दो काम इकट्ठे नहीं हो सकते। आज लोग अपनी जात को अपना दें, अगर उम्मत की वहदत को पाना है ना तो अपने नामों की सतह से ऊपर जाना पड़ेगा। देखिए जात और बिरादरियां और नाम और स्लोगन्स मिटते हैं ना तो खाद बनते हैं, और वो खाद जाती है उम्मत की जड़ों में तो वहां से एक फसल तैयार होती है एक मजबूत गिरोह की। कभी आपने गिरे हुए पत्तों को देखा हो? कल भी मैं किसी से जिक्र कर रही थी इस वॉक के दौरान कि देखें ये हजारों लाखों करोड़ों पत्ते जमीन पे पड़े हैं, कोई आएगी गाड़ी इनको उठाने की? कोई भी नहीं आएगी, ये इसी तरह जम जाएंगे। मैंने कहा देखें जहां हम चल रहे हैं इस वक्त सिर्फ ऐसे लग रहा है कि पत्ते का एक हल्का सा निशान बना हुआ है, मिट्टी की मिट्टी लग रही है लेकिन इसके नीचे कोई पत्ता दबा हुआ है, और 2-4 दफा कोई चलेगा तो ये मिट्टी में मिट्टी मिल जाएगा। फूलों की पत्तियां जब तक मिट के अपना आप नहीं मिटाती, दरख्तों के पत्ते जब तक गिर के जमीन में नहीं जाते खाद नहीं बनती। हम सब ने अपने नाम, अपनी जातों, अपने घरों, अपनी अपनी जात, मैं, मेरे बच्चे, मेरा घर, जब तक इनको नहीं मिटाएंगे उम्मत को खाद नहीं मिलेगी। इस्लाम के लिए जरूरत है तो सेल्फलेस कोशिशें करने वाले गिरोह की जरूरत है, जो हर वक्त खुद पे तरस खाते रहे ना, और जो अपने घंटे गिनते रहे और जो दिन गिनते रहे, और जो ये गिने ना कि मैंने ये किया, वो कुछ नहीं करेगा। एक छोटा सा मियार लिख लें अपने लिए, जो ये नजर रखेगा ना कि मैंने ये नहीं किया वो आगे बढ़ेगा। इस नेकी से मैं महरूम रह गया, मेरा हिस्सा इसमें क्यों नहीं डला, कुछ तो मेरा भी हिस्सा डालें इस काम में, वो जाएगा। और जो अपने नेकियों अपने कामों को गिनेगा ना वो फिर पीछे रह जाएगा। रुपए गिनने वाले की तो बस भी निकल जाए तो वो नोट गिन रहा होता है। असल बात यह कि इस वक्त इस्लाम को जरूरत है कैसे गिरोह की। हर शहर हर बस्ती ऐसे ही लोगों को तरस रही है, ये शहर आपका भी तरस रहा है। आपको हमारी ऐसी कमिटमेंट, میرے ذاتی فائدوں پہ زد پڑ گئی، کوئی بات نہیں، اسلام کو فائدہ ہو گیا الحمدللہ. میری نیند میں کمی آ گئی، کوئی بات نہیں، اسلام جاگ اٹھا، میری خیر ہے. میں چھوٹی ہو گئی، اسلام بڑا ہو گیا، اٹس مائی پلیئر. ایسا گروہ تیار ہوتا ہے تو پھر لوگ اسلام کی طرف آتے ہیں. صحابہ کرام نے کتنے کھلے دل سے نو مسلموں کو قبول کیا، نیو مسلمز تھے یہ سارے، بعد میں آئے، کوئی قربانی نہیں دی. آگے آپ پڑھیں گے کہ جو بعد میں آتے ہیں پھر وہ بڑے خطروں میں بھی رہتے ہیں، کیونکہ قربانیوں میں سے جو لوگ نکلتے ہیں نا وہ پکے ہوتے ہیں. ہم چاہتے ہیں آسانیوں سے آسانی دین کے معاملے میں آ جائیں، نہیں آئیں گے. آسانی سے جو آتا ہے وہ آسانی سے نکل جاتا ہے. ایزی کم ایزی گو، صرف مال کے لیے نہیں ہے، انسانوں کے لیے بھی ہے. لیکن صحابہ کرام نے یہ بات ثابت کر دی کہ ہم نے اپنی، وہ کہتے ہیں نا کہ یہ بازی عشق کی بازی ہے، پتہ نہیں کیا شعر کا مفہوم یہی آتا ہے کہ جو دیکھو لگا دو اس راستے میں، جیت گئے تو جیت گئے، ہار گئے تو بازی مات نہیں. ایسے سر پھرے لوگ، ایسے لوگ جو ہیں وہ پھر قبول کرتے ہیں تبدیلیوں کو، پھر وہ جاتے ہیں، پھر ان کو کوئی چیز مشکل نہیں لگتی، وہ اپنی ذاتی رکاوٹوں کو اٹھاتے رہتے ہیں. ہرڈل ریس دیکھی ہوگی آپ نے، رکاوٹوں والی ایک ریس ہوتی ہے، بچے کھیلتے ہیں، رستے میں کچھ چیزیں رکھ دی جاتی ہیں، کہیں کرسی رکھ دی، کہیں میز رکھ دیا، اس کو پھلانگنا ہے، اس کو ہٹانا ہے، اور پھر جو بھاگے گا وہ جائے گا. دین کا راستہ ہرڈل ریس ہے، کسی کے راستے میں زیادہ چیزیں پڑی ہوئی ہیں، کسی کے راستے میں تھوڑی، ان کو ہٹاتے جائیں. کبھی پیار سے منائیں گے گھر والوں کو، کبھی رو کے منائیں گے، کبھی بول کے منائیں گے، کبھی چپ رہ کے منائیں گے، کبھی اچھے کھانے کھلا کے منائیں گے، کبھی 2 دن کھانا نہ کھا کے منائیں گے. لیکن جس وقت ہم نے اپنے لوگوں کو یہ یقین دلا دیا یہ میری زندگی ہے، تو وہ آپ کو کبھی اس کام سے نہیں روکیں گے. روکتا اس کو یہ کوئی جو خود رکتا ہے. بچے کی بھی مرضی ماں کو پتہ چل جاتی ہے کہ اب رکے گا نہیں، اس لیے بہتر ہے کہ رویہ بدل لو. جب چھوٹا بچہ رونا شروع ہو جاتا ہے، ماں کو بالکل سمجھ آتی ہے کہ یہ اب چپ نہیں کرے گا، پھر اس کو مینج کرتی ہے. جس دن ہم نے لوگوں کو یہ احساس دلا دیا نا کہ اب ہماری زندگی صرف اسی کے ساتھ ہے، تو مجھے نہ روکیں. کسی نے کہا کہ میں آپ کو سچ بتا رہی ہوں کہ مجھے نہ روکیں دین سے، آپ روکیں گے تو میں بیمار پڑ جاؤں گی بستر پہ. میاں کو سمجھ آ گئی بات، انہوں نے مان لیا کہ واقعی یہ گھر رہے گی تو ہر وقت بیماریاں یاد کرے گی. چلو خود چھوڑ آتا ہوں، اگر طبیعت خراب ہے بس میں نہیں جاتے، میں چھوڑ آتا ہوں. پھر بیماریاں نہیں چھٹیاں کرواتی، پھر انسان بھاگتا ہے بھاگتا ہے، اور پھر ایسے لوگوں کو اللہ تعالیٰ خوشخبریاں بھی بہت ساری دیتا ہے. وَنُفَصِّلُ الْآيَاتِ لِقَوْمٍ يَعْلَمُونَ، پھر علم والوں کو یہ آیتیں کھل کھل کے ملتی ہیں. کہاں کسی درس میں یہ آیت کوئی پڑھے گا اور کھول کے بیان کرے گا، وقت ہی نہیں ہوتا. کون حافظ قرآن اس آیت کی تفصیلات سنتا ہے؟ یہ ملتی ہیں تو یا علم ان کو ملتی ہیں. ہم نے علم کا راستہ چنا ہے، یہ معرفت کا راستہ ہے. علم اللہ تک پہنچاتا ہے، پھر ہر رشتہ پیچھے، پھر رشتوں کی بنیاد صرف ایک ہے، فاخوانکم فی الدین. یہ دین کی خالہ ہے، میری دینی خالہ ہے کہ نہیں، یہ میری دینی ماں ہے کہ نہیں، یہ میری دینی بہن ہے کہ نہیں. پھر دین آگے جاتا ہے، خون کے رشتوں کی ذمہ داری انسان نبھاتا ہے، ان کی محبت دیکھتا ہے، ان کو اسے پیار کرتا ہے، ان کے حقوق فرائض کو پورا کرتا ہے. لیکن اس کا دل لگا ہوتا ہے، اس کی لمبی لمبی باتیں ہوتی ہیں تو ان رشتہ داروں سے ہوتی ہیں جو اس کے دین کے معاون ہیں، اور جو دین سے روکنے والے ہیں وہ چاہے اپنے گھر والے کیوں نہ ہوں، وہ بھی اچھے نہیں لگتے. اللہ اکبر. اور بہت کچھ ہے اس ایک آیت میں، یعنی ابن مسعود رضی اللہ عنہ کا قول ہے اسی آیت 11 پہ، کہتے ہیں کہ جس نے زکوٰۃ چھوڑ دی اس کی صلات بھی قبول نہیں، جائیں پڑھیں نمازیں. اور اگر میں اس کو تھوڑا آگے اور بڑھا لوں اللہ کے نبی کی ایک اور حدیث کی روشنی میں، کہ جس نے نماز نہیں پڑھی اس کا دین ہی نہیں ہے. ایک دوسرے کے اندر سے نکلتی ہیں یہ چیزیں، ایک پہیہ نکال دیں تو گاڑی دین کی وہیں رک جاتی ہے. تو لہٰذا مکمل دین چاہیے. حضرت ابن عباس فرماتے ہیں کہ اس آیت نے اہل قبلہ مسلمانوں کے خون کو حرام کر دیا، یعنی جو لوگ نماز زکوٰۃ کے پابند ہوں اور اسلام کے خلاف کوئی قول و فعل ان کا ثابت نہ ہو تو وہ تمام احکام میں مسلمان سمجھے جائیں گے، اگرچہ ان کے دل میں صحیح ایمان نہ ہو یا نفاق ہو. آج تو نفاق کا فتویٰ بکتا ہے نا، ہاتھوں پہ لے کے پھرتے ہیں. جو یہ تین کام کرتا ہے آپ اس کو کافر نہیں کہہ سکتے، چاہے وہ دوسری جماعت کا لیڈر ہی کیوں نہیں ہے جو آپ کے خلاف کھڑی ہوئی ہے. آج ہم فوراً لوگوں کو کافر کہنے لگتے ہیں. اور یہی آیتیں حضرت ابو بکر صدیق رضی اللہ عنہ نے جس کی بنیاد پر نبی صلی اللہ علیہ وسلم کے بعد زکوٰۃ سے انکار کرنے والوں پر جہاد کرنے کے لیے استدلال لیا. ایک پیچھے بھی میں نے آپ کو لکھائی تھی. تو اس طرح کی آیتیں جس سے یہ مل جاتا ہے کہ نماز اور زکوٰۃ دین کا حصہ ہے, تو پھر وہ چیز ان کو یعنی دلیل کے طور پہ سمجھ آتی تھی.